फौरी रिएक्शन जो नज़र आ रहा है, G20 समिट हो रहा है, प्रेसिडेंट बराक ओबामा टर्की में मौजूद हैं, वहाँ पे वियना के अंदर सीरिया के पॉलिटिकल फ्यूचर पे बात हो रही है, दोनों जगह ये जो दाइश की ये ताज़ा तरीन कार्रवाई है उसने डोमिनेट किया है। पहले तो मैं जनरली आपसे पूछूंगा, एक तरफ ये गिने चुने नॉन स्टेट एक्टर्स हैं, आपके साथ इससे पहले भी बात हो रही थी, और दूसरी तरफ बड़ी मरबूत, बड़ी मन कहना चाहिए कि ऑर्गेनाइज रियासतें मौजूद हैं। हम ये देखते हैं कि हैरत के पहलू इसमें यह है कि एक शख्स चंद दिन पहले तारे के वतन की हैसियत से बॉर्डर क्रॉस करता है, और चंद दिनों या चंद हफ्तों के अंदर वो इस काबिल कैसे हो सकता है कि पूरी रियासत की मशीनरी को वो फ्लॉप कर दे या उसको दहला के रख दे, और आम सी भी रियासत नहीं है, एक मॉडर्न जदीद दुनिया का एक ये मुल्क है, नुमाइंदा मुल्क है, ताकतवर मुल्कों में उसका शुमार होता है।
जितना यहाँ तक मसला है, जितना जदीद मुल्क है, जितना ताकतवर है, वो उतना ही वल्नरेबल होता है, क्योंकि जो मुल्क जितना मतलब अब यूरोपियन यूनियन को आप देख रहे हैं, यूरोपियन यूनियन में शख्सी आज़ादी इस हद तक थी, उन्होंने आपस में यूरोपियन यूनियन के बॉर्डर्स को खत्म कर दिया था, लोग आज़ादी के साथ एक मुल्क से दूसरे मुल्क में जा सकते थे। तो जहाँ तक तरक्की हुई इंसान की या इंसानियत की तरक्की हुई, वहाँ पे लोगों ने अपने एक दूसरे के खिलाफ जो खौफ से सरहदें बना लेते हैं, वहाँ पे वीजा कंट्रोल लगा देते हैं, वो उन्होंने खत्म कर दी थी। तो ये लोग और वल्नरेबल हो गए थे, एक महजब दुनिया के लिए तो ये बेहतर थे, मगर एक गैर महजब दुनिया के और गैर महजब तरीकों के लिए और वल्नरेबल हो चुके थे। ये इनकी महजब तर्ज जिंदगी को उन्होंने एक्सप्लॉइट किया है। जहाँ तक IS तो मैं उसको नहीं कहूंगा, जहाँ तक दाइश का ताल्लुक है और बगदादी ग्रुप का जहाँ तक ताल्लुक है, वो उनके लिए कुछ बेहतर अल्फाज शायद, और इससे शायद मुझे कुछ अपना आप रिस्ट्रेन करना पड़े, मगर ये है कि ये लोग वो लोग हैं जिनसे इस्लाम को सबसे ज्यादा नुकसान पहुंचा है। आजकल की मैं बात नहीं कर रहा, हजरत अली रदुल्ला तलानहो को कत्ल करने वाला जो शख्स था, हजूर सल्लल्लाहु अलैहि वसल्लम ने अगर कहा था कि अगर मैं इलम का शहर हूँ तो अली उसका दरवाजा है, उसको किसी और ने
आप बात कीजिए, इंटरप्शन नहीं,
उस शख्स को जो कि हजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके बारे में ऐसी की, वो अशर मुबशरीन में से थे, उनको किसी काफिर ने नहीं कत्ल किया था, उनको मुसलमानों ने कत्ल किया था। हजरत उस्मान रज़ियल्लाहु ताला अन्हु को मुसलमानों ने कत्ल किया था, जो कि अपने आप को बज़ाहिर मुसलमान कहते थे। ये खवारिज जो हैं ये आजकल हमारे इस्लाम के आलमबरदार बने हुए हैं, इन लोगों की वजह से कुछ भी मतलब अभी जो महजब दुनिया है ये उनसे पर्टिकुलरली वल्नरेबल है उनके लिए। अब जहाँ तक बात है कि आप कहें कि एक शख्स आया था, तो एक शख्स तो ऑब्वियसली नहीं आया था, एक शख्स तो नहीं आया था ना, उसकी अपनी कोई पर्सनल उसका कोई पर्सनल एनिमोसिटी थी फ्रांस से, उसको किसी ने
नहीं, लेकिन आया एक बकायदा एक नेटवर्क वहाँ पे मौजूद है, दैट मींस उसका वो हिस्सा बना, उसने जाके उस नेटवर्क को ट्रेस कर लिया, वो शामिल हो गया उसके अंदर, लेकिन जो रियासत की मशीनरी है वो
उसके आने के बाद नहीं हुआ, वो वहीं से भेजा गया था। ये तो सवाल ही नहीं पैदा होता, क्योंकि अब हर अरे गहरे को तो अगर मेरा एक देखिए ये ऑर्गेनाइजेशन जो होती है सेलुलर ऑर्गेनाइजेशन होती है, पिरामिड ऑर्गेनाइजेशन नहीं होती, इनको ये नहीं पता होता कि भाई मेरा ऊपर चेन ऑफ कमांड किधर जा रही है, ये सेलुलर ऑर्गेनाइजेशन होती है, सेल के बंदों को एक दूसरे का पता होता है, उनको ये नहीं
समझिए। आपकी जो पिछली वाली बात थी उसमें मुझे एक सवाल बड़ा मेरे जहन में वो नॉक हो रहा है, आपने खवारिज की बात की है, दिस इज सो अनफॉर्चुनेट कि जो इस्लामिक दुनिया का नक्शा इंटरनेशनल कम्युनिटी के सामने लेके आ रहे हैं वो ये लोग हैं, और हमें जो इनके खिलाफ जंग नजर आ रही है वो भी बजायर गैर मुस्लिम या इंटरनेशनल दुनिया की नजर आ रही है। अपनी मुस्लिम दुनिया या मुसलमान दुनिया का क्या किरदार बनता है, वो किस तरीके से इन खारिज को कंट्रोल कर सकते हैं?
पहली बात तो ये है कि ये जंग हमारी जंग है, इनकी जंग नहीं है, गैर मुल्कियों के सर में नॉन मुस्लिमों की जंग नहीं है, हमारी जंग है, मुसलमानों की जंग है। और उसमें अब मसला ये है कि हमारे मुसलमानों की क़यादत में कोई भी ऐसा अमीर नहीं है, कोई ऐसा हमारा कोई भी ऐसा कायद नहीं है जो कि जिसकी पर्सनैलिटी ऐसी हो कि इन लोगों को काबू में कर सके, क्योंकि दो तरह की ताकत दो तरह की होती है, एक तो मादी ताकत होती है और दूसरी जो होती है वो कानून की शक्ल में ताकत होती है, वो लेजिटिमेसी के शक्ल में ताकत होती है। लोगों के हाथों में आजकल मादी शक्ल तो शायद हो, पाकिस्तान के पास फौज हो, सऊदी के पास हथियार हो, इजिप्ट के पास फौज हो, मगर इनके पास वो लेजिटिमेसी नहीं है कि वो सारी दुनिया के लोगों को कंट्रोल कर सकें। आपको मैं एक शख्स की लेजिटिमेसी बताता हूँ कि जिसकी लेजिटिमेसी सारी दुनिया मानती थी, वो था मुल्ला मोहम्मद उमर। मुल्ला मोहम्मद उमर की ऐसी लेजिटिमेसी थी कि कोई उसके सामने पर भी नहीं मार सकता था। क्या था उसके हाथ, ना उसके पास कोई ड्रोन थे, ना उसके पास कोई खूज
है, लेकिन लेजिट में से इनवर्ट टर्म, क्योंकि आधा अफगानिस्तान तो उनको भी जाहिर एक्सेप्ट नहीं करता, मॉडरेट अफगानिस्तान या मॉडरेट मुस्लिम दुनिया।
अफगानिस्तान की बात वो मॉडरेट तो आप छोड़ दें, आप किसको मॉडरेट कह रहे हैं? उन वॉर लॉर्डों को आप मॉडरेट कह रहे हैं जो कि लोगों के सरों के साथ फुटबॉल,
लेकिन इंटरनेशनल कम्युनिटी भी नहीं उनको एक्सेप्ट कर रही
है। मुझे एक मुहज़्ज़िब शख्स बता दे, मैं आपको इनाम दे दूंगा। मुहज़्ज़िब कोई भी नहीं था, ये उन्हीं वॉर लॉर्डों के नतीजे में तालिबान निकले थे। तालिबान कहीं और से नहीं आए थे, जब वॉर लॉर्ड लोगों को उल्टा लटका रहे थे, उनकी गर्दनें काट रहे थे, तो उनके नतीजे में तालिबान निकले थे।
लेकिन अनफॉर्चुनेटली शायद मैं यहाँ पे एग्री ना करूँ, तालिबान को भी मुहज़्ज़िब कहने की उस में आपको बड़ा आर्ग्यू करना पड़ेगा।
हालात के मुताबिक मैं आपको ये नहीं कह रहा कि तालिबान मुहज़्ज़िब थे या नहीं थे। तालिबान ने अगर 20% कुछ अच्छा किया था तो 80% उन्होंने बुरा किया।
एग्जैक्टली। हमारे साथ रहिएगा संगीत शाह साहब, थोड़ी सी अपडेट हम ले लेते हैं पहले से। रजा साहब ने हमें दोबारा ज्वाइन किया है, रजा चौधरी साहब ने, और ताहिर खुशनू साहब हमारे साथ हैं, स्पोक्समैन पाकिस्तान कमीशन के फ्रांस के अंदर। ताहिर खुशनू साहब आपका बहुत शुक्रिया, आप हमारे लिए आपने वक्त निकाला है। आप हमें ये बताइएगा कि इस वाकये के बाद, अफसोसनाक हमले के बाद, वहाँ पे फ्रांस के अंदर जिस नोयत के सर्च ऑपरेशंस जारी हैं उससे माइग्रेंट्स कम्युनिटी को, इमिग्रेंट कम्युनिटी को, खासतौर पे पाकिस्तानी कम्युनिटी को किसी किस तरह की तशवीश है या हो सकती है?
जी शुक्रिया। पाकिस्तानी कम्युनिटी का जहाँ तक सवाल है, पाकिस्तानी कम्युनिटी फ्रांस में एक बहुत ही डोसाइल और बहुत ही पीसफुल कम्युनिटी है, और इसके साथ कभी भी कोई ऐसे मसाइल नहीं हुए कि इसको कोई थ्रेट फील किया हो इन्होंने, या थ्रेट परसेप्शन हो, या इस किस्म की कोई प्यार पैदा हुई हो, या कोई सच वगैरह या इस किस्म की चीज़ों से गुजरी हो। उससे पाकिस्तानी कम्युनिटी तो टोटली वो खामोश है और अपना आराम से वो नॉर्मल है, अमूल के मुताबिक वो अपने जिंदगी गुजार रहे हैं, उनको किसी किस्म का कोई थ्रेट परसेप्शन नहीं
से। लेकिन कोई थ्रेट, रेंडम अटैक्स जो अमूमन एक रिएक्शन की सूरत में कभी कभी नजर आते हैं, क्योंकि आइडेंटिटी जो है या लुक्स जो है या एथनिक प्रोफाइलिंग जो है वो बहुत ज्यादा मिडिल ईस्ट के साथ भी मिलती जुलती है।
नहीं, मैं ये कहूँगा कि पाकिस्तानियों के साथ अल्हम्दुलिल्लाह कोई ऐसा वाक्य अभी तक नहीं हुआ पाकिस्तानी के साथ।
सही, पाकिस्तानी एम्बेसी के साथ रابطے में है और एम्बेसी पाकिस्तानियों के साथ वहाँ पे पेरिस में खास तौर पे
जी कम्युनिटी के साथ रابطے में है, और एट द सेम टाइम हम फ्रेंच अथॉरिटीज के साथ भी रابطے में है कि अगर कहीं से कोई ऐसी इन्फॉर्मेशन मिले किसी के जख्मी या किसी को कोई नुकसान पहुंचेगी तो हम कम्युनिटी के साथ शेयर कर सकें, या कम्युनिटी की तरफ से कोई इन्फॉर्मेशन आए तो वो शेयर कर सकें। तो एक हमने यहाँ पे क्राइसिस इमरजेंसी सेल बनाया हुआ है, उसका फोन नंबर हमने पब्लिसाइज किया है कि अगर किसी के पास कोई इन्फॉर्मेशन हो तो वो हमारे साथ शेयर करें। फिर हमने कम्युनिटी को इन्वॉल्व करने के लिए एक उनको अपील की है ब्लड डोनेशन की, के एक हॉस्पिटल है पेरिस का जिसका उन्होंने रेफरेंस दिया है कि वो अगर जरूरत पड़े तो वहाँ से जाके ब्लड डोनेट करें, उसका रिस्पॉन्स भी मिल रहा है।
सही, बहुत अच्छी बात, बहुत शुक्रिया आपका ताहिर खुशनू साहब, आपने हमें पहले से ज्वाइन किया, अपडेट किया। रजा चौधरी साहब, आपसे जो मैं सवाल किया था और फिर आपसे रब्ता मुनकता हो गया, किस नौयत के सर्च ऑपरेशंस जारी हैं और क्या लीड्स मिल रही हैं?
देखिए जी, यहाँ मैं आपको बता रहा था कि जो लोकल एजेंसियां हैं उन्होंने बहुत तेजी से इस पर काम किया है, और उन्होंने वो व्हीकल भी बरामद कर ली है जो दहशतगर्दों ने इस्तेमाल की थी, और वो जो उन व्हीकल बरामद हुई है उसमें से असला भी बरामद हुआ है। उसके अलावा जहाँ तक यहाँ पर दीगर कम्युनिटियां जो यहाँ फ्रांस में आबाद हैं वो भी 40-30 साल से यहाँ फ्रांस में मुकीम है, और उनमें अक्सरियत जो है वो इस वक्त इनके वो ये नहीं समझती कि हम फ्रांसीसी नहीं है, वो भी अपने आप को फ्रांसीसी समझते हैं, पाकिस्तानी हो, वो इंडियन हो, श्रीलंका के लोग हों, एशिया का कोई भी बाशिंदा हो या कोई और अरब कंट्री का, तो वो यही समझते हैं कि हम फ्रांसीसी हैं। यहाँ ये बात जो है इनके ये नोटिस में था कि जब यहाँ से लोग सीरिया गए, इराक गए, उनके साथ जाके दाइश वालों के साथ उनकी सरगर्मियों में उन्होंने हिस्सा लिया, तो उन्होंने उनके जब वो वापस आए तो वो उनकी निगरानी कर रहे थे, और ये जो वाकया हुआ है इसमें ज्यादातर वही लोग मुलव्वस हैं
जिन्होंने ट्रेवल किया है, और ये एजेंसियों के पेश नजर भी है कि चूंकि ज़ाहिर है वो फ्रीक्वेंटली ट्रेवल कर सकते हैं, वो सिटीजन हैं मुल्क के या खित्ते के अंदर, तो इसलिए उनके लिए मुश्किलात नहीं है। एक्स्ट्रा चेक्स रखने की भी इतलात आ रही थी हमें। आप मुख्तसरन बताइए कि कुछ आइडेंटिटीज के बारे में कि जिन लोगों को पकड़ा गया है उनकी बुनियादी ताल्लुक किन मुल्कों के साथ है, ये भी इतलात थी कल के कई एक हमलावर जो हैं हाल ही में न्यूट्रलाइज हुए थे, कुछ इन्फॉर्मेशन आ रही है वहाँ पे लोकल मीडिया में और ऑफिशियल लेवल पे?
वो लिहाज से नहीं है कि वो कोई किसी कंट्री से या फ्रांस में हाल ही में एंटर हुए हैं, वो यहाँ से वहां पर जो है सीरिया और इराक वहां गए हुए थे, वहां से वो अभी रिसेंटली
आप ये कह रहे हैं कि लोकलाइज्ड हैं, मतलब लोकल बॉर्न हैं और वो किसी रेडिकलाइज किया गया उनको,
उनमें से बाहर की शनाख्त हो गई है और उनके पेरेंट्स पर जो है पुलिस एजेंसी जो है वो पहुंच चुकी है और वो जहां से चले हैं जो बेल्जियम से लोग वहां तक एजेंसी जो है वो पहुंच चुकी है।
एग्जैक्टली आखिर में मुख्तसरन उनमें से क्या कोई भी किसी भी सतह पे किसी पाकिस्तानी का नाम तो नहीं है ताहाल अभी तक? एक बार
अभी तक पाकिस्तानी का किसी एशियन का भी नाम भी नहीं आ रहा
जी।
ये जितने भी ये जो यूरोपीय ममालिक में खसूसी तौर पे लंदन में या दीगर यूरोपीय ममालिक में ये जो लोगों को मसाइल हैं, इनके पेरेंट जो यूके में है उनके पेरेंट जो है वो कुछ बाहर के एशियाई ममालिक से है, लेकिन ये यहाँ में फ्रांस में तो वही बस रहे हैं।
Exactly. बस मेरा ये सवाल इसलिए था कि हमारी ऑडियंस को भी एक साय ऑफ रिलीफ यकीन इससे मिला होगा कि अमूमन अनफॉर्चुनेटली पिछले कई अरसे से जब दहशतगर्दी के वाकयात होते हैं तो पाकिस्तानी
कुछ दूसरी किसी की तीसरी ये नस्ल चल रही है, जिस तरह के यूके में वहाँ तो
हाँ, इसलिए उनको पाकिस्तानी कहना भी मुनासिब नहीं होगा। बहुत शुक्रिया आपका रजा चौधरी साहब, आपने पहले से अपडेट किया, और ताहिर खुशनू साहब आप हमारे साथ रहे, आपने अम्बेसी के बियाफे में इन्फॉर्मेशन दी, आपका भी बेहद शुक्रिया। हमारे साथ रहिएगा चौधरी नुमान जफर साहब, आपसे माफी चाहते हैं काफी देर से हमारे साथ हैं, संगीन शाह साहब हमारे साथ रहेंगे चंद सेकंड के ब्रेक के बाद, अब आते हैं जरा एक ब्रॉडर एनालिसिस की तरफ एक ब्रेक के बाद।
व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहांरंग में आपका खैर मकदम, मैं हूं असद हसन, और प्रोग्राम के इस हिस्से में हम बात करें पेरिस हमले उसके आफ्टर मैथ्स पे, उसके बाद पैदा होने वाली सूरत हाल पे। हमने पेरिस से कुछ अपडेट्स लिए हैं, अब ज़रा एनालिसिस लेते हैं। जैसे मैंने आपको इब्तदा में बताया कि G20 समिट हो रहा है, सदर बराक ओबामा और दीगर जो आलमी क़यादत वहाँ पर मौजूद है उनका फोकस भी अपने एजेंडे से हट के इस वक्त यहाँ पर दाइश की कार्रवाइयों पर नज़र आता है। सदर बराक ओबामा ये कह चुके हैं कि अब रीडबल करने की ज़रूरत है उन एफर्ट्स को दाइश के खिलाफ, और टर्की के रहनुमाओं के साथ उनकी मुलाकातें हुई हैं और उनका ये ख्याल उनका यह कहना है कि तुर्की का एक अहम किरदार हो सकता है और एक फ्रंट लाइन इत्तेहादी है तुर्की अमरीका का दाइश के खिलाफ। तुर्की ने रिजिस्ट किया है एक कार्रवाई पे, कई बरसों तक वो दाइश से और उसके खिलाफ कार्रवाई से दूर रहा है क्योंकि उसका ख्याल था कि ये चीज उसके अपने खित्ते में या अपने मुल्क में उसका रिएक्शन हो सकता है और इस वजह से उसने एहतियात रवा रखी है। लेकिन कुछ अरसे से तुर्की एक मौसर किरदार भी अदा कर रहा है, तुर्की के जेट्स ने शाम के अंदर जाके अटैक्स किए हैं, इनकी भी इत्तलाज मिली हैं। इसके अब ऊपर एनालिसिस लेते हैं, चौधरी नुमान जफर साहब और संगीन शाह साहब हमारे साथ हैं। नुमान जफर साहब, आपका एनालिसिस, अब ये वाकया हो चुका है, इसके रिएक्शन में अब इंटरनेशनल कम्यूनिटी को क्या करना है, इस्लामी दुनिया को खासतौर पर क्या करना है? बड़ी ताकतों का बज़ाहिर ये मसला नहीं है, वो विक्टिम उसका ज़रूर हो सकते हैं किसी लेवल पे, जैसे मैंने फ्रांस में देखा है, लेकिन अल्टीमेटली तो जिस ज़मीन को ये इस्तेमाल कर रहे हैं, जिन हुकूमतों को ऑन टो रखा हुआ है, वो तो इस्लामी दुनिया है, और जहाँ पर शोरिश है इराक है, यमन हो, शाम हो, अफगानिस्तान हो, पाकिस्तान हो, उन खित्तों को खासतौर पर ये एक्सप्लॉइट करते हैं, तो वहाँ पर लोकल रीजनल मुस्लिम लीडरशिप का किरदार क्या बनेगा? जी
जी
जी नुमान साहब, नुमान आप मेरी आवाज़ सुन सके थे? जी, मैंने आपसे काफी तमीद के साथ लंबा सवाल किया है। नुमान है हमारे साथ लेकिन शायद उन तक मेरी आवाज़ नहीं पहुंच पा रही है। संगीन शाह साहब, आप इसी सवाल को जवाब रिस्पॉन्ड कीजिएगा। अब हम ये टर्की में होने वाले G20 समिट से या वियना में होने वाले जो वर्ल्ड लीडर्स का एक समिट है पॉलिटिकल सॉल्यूशन सीरिया के लिए, उनसे क्या तवक्कोआत रखें, किस तरह की रीडबल्ड हो सकती हैं एफर्ट्स और उसका कितना नुकसान पहुँच सकता है आईएस को, इस्लामिक स्टेट या दाइश को?
जहाँ तक
جہاں تک یہ آج کل کے حالات کا تعلق ہے, اس میں سب سے بڑی رکاوٹ اس مسئلے کو حل کرنے کی یہ ہے کہ ہر ایک ملک کے اپنے ذاتی مفادات ہیں, اور جب تک آگے کوئی ملک جا سکتا ہے تو ان کے اپنے ذاتی مفادات جو ہیں وہ تھوڑے بہت ایک دوسرے کے ساتھ اوور لیپ کرتے ہیں, اور جن جگہ پہ ان کے ذاتی مفادات ایک دوسرے کے ساتھ اوور لیپ کرتے ہیں وہاں پہ تو آگے لوگ جا سکتے ہیں, مگر جہاں پہ ان کے ذاتی مفادات ایک دوسرے کے ساتھ نہیں اوور لیپ کر رہے وہاں پہ ڈیڈ لاکس ہیں. مثال کے طور پہ اگر آئی ایس کی امداد کی جاتی ہے تو کرد اس کے ساتھ اس کے آئی ایس کے خلاف کام کیا جاتا ہے تو کرد اس سے طاقتور ہو جاتے ہیں, اور جب کرد طاقتور ہو جاتے ہیں تو ترکی کو یہ بات مناسب نہیں لگتی. تو اس طرح یہاں پہ ڈیڈ لاک آ جاتا ہے. جہاں تک بہت لوگ کہہ رہے ہیں کہ اکثر وہاں سے کردوں کی طرف سے الزام لگایا جاتا ہے کہ ترکی جو ہے وہ آئی ایس کی کھلم کھلا امداد کر رہی ہے, ہر ایک ملک کی اپنی ریزرویشنز ہیں, سعودی عرب کی اپنی ریزرویشنز ہیں, ایران کی اپنی ریزرویشنز ہیں, رشیا جو ہے وہ اس کی اپنی ریزرویشنز ہیں, اس کے اپنے وہاں پہ اسٹریٹیجک ایسٹس ہیں اسد کی ملک میں بھی, اور اسد خود بھی اس کا ایسٹ ہے, اور اس کے سیریا کیلر اس کے اپنے اڈے بھی ہیں وہ بھی اس کے ایسٹس ہیں. اب یہ دیکھا جائے گا کہ آیا رشیا جو ہے اپنے اسٹریٹیجک ایسٹس جو ہیں اس کے سیریا میں ان کو بشار الاسد سے الگ کر سکتا ہے یا نہیں کر سکتا. اس میں بنیادی چیز جو میں آپ کو ایک عرض کروں وہ یہ ہے کہ ابھی جو یہ لوگ کہہ رہے تھے کہ پلس آساد یا مائنس آساد کوئی فارمولے کی بات ہو رہی تھی کہ آیا یہ فارمولا ہم استعمال کر سکتے ہیں یا نہیں کر سکتے, اس میں میں آپ کو ایک چھوٹی سی بات بتاؤں. اس وقت سیریا کی جو صورتحال ہے وہ سول وار ہے. سول وار اس جنگ کو کہتی ہیں کہ جس میں ملک بچ جاتا ہے اور ملک کا ایک حصہ ایک گروپ کے ہاتھ میں ہوتا ہے اور وہ دوسرے حصے میں جو حکومت ہوتی ہے اس کے خلاف لڑ رہا ہوتا ہے. ایسے حالات میں جنگ کے ختم ہونے کے تین طریقے ہو سکتے ہیں, یا گروپ نمبر ایک جیت جائے, یا گروپ نمبر دو جیت جائے, یا ان دونوں کے بیچ میں صلح ہو جائے. صلح والی جو صورتحال ہوتی ہے وہ اکثر بہت انسٹیبل ہوتی ہے. اور دوسرا مسئلہ اس میں میجر یہ ہوتا ہے کہ جو گروپ صلح ہو جاتی ہے یا جو جنگ ختم ہونے کے بعد اگر آپ انٹرنیشنل جنگ میں دیکھیں تو دونوں ملکوں کی فوجیں اپنے اپنے ملکوں میں چلی جاتی ہیں, مگر سول وار میں دونوں فوجوں کو اسی ملک میں رہنا ہوتا ہے. تو اس سے پہلے جو انہوں نے کاروائیاں کی ہوتی ہیں تو پھر وہ ایک دوسرے کے ہاتھوں چڑھ جاتے ہیں, پھر وہاں پہ جو حالات ہوتے ہیں وہ ان کا آپ کو پتا ہے. آپ بنگلہ دیش کی مثال دیکھ لیں, بنگلہ دیش میں جو ان کا وہ ہوا تھا ابھی تک وہ لوگوں کو پھانسیاں دے رہے ہیں. تو ابھی اگر یہ لوگ مائنس آساد کی بات ہوتی ہے تو پھر تو کوئی فارمولے کی جان نظر آتی ہے, کیونکہ آساد ہٹ جائے گا, نئی ریجیم آ جائے گی, وہ ریجیم جو ہوگی سب لوگوں کی تسلی کے ساتھ, سب لوگوں کی پسند کے ساتھ ہوگی. آساد کو ہٹا دیا جائے گا, اس کو کہیں ملک بدر کر دیا جائے گا. ہاں یہ الگ بات ہے کہ آساد نے اپنے لیے کوئی ملک چھوڑا نہیں اس دنیا میں جہاں پہ وہ جا سکے, لے دے کے ایران ہی جا سکے گا.
ایران اور رشیا شاید ان کے لیے اس کو نیگوشیٹ بھی کر سکتے ہیں.
ہاں اس کے علاوہ اگر پلس آساد کا فارمولا استعمال کر سکیں گے لوگ تو پھر یہ کوئی اسٹیبل فارمولا نہیں ہے, کیونکہ اگر پلس آساد کا فارمولا آپ نے استعمال کر لیں تو پھر وہ گروپ فری سیرین آرمی وغیرہ جو ہیں وہ کہیں گے کہ بھائی ہم نے تو یہ اپنی قربانیاں دی, ہم نے یہ سب کچھ کیا, آپ نے ہمیں دوبارہ لا کے پوائنٹ زیرو پہ کھڑا کر دیا, تو ہم نے سب کچھ کیا. کیونکہ یہ ایک انسٹیبل سا سولوشن ہوگا, کیونکہ یہ جو ابھی جو حالات بنے ہیں اب تو یہ حالات کی اس وقت کی قدوتیں اور نفرتیں اس وقت کی نفرتیں نہیں ہیں جب یہ حالات شروع ہوئے تھے. جب شروع اس وقت سے تو بہت زیادہ یہ نفرتیں ہیں, تو یہ بہت انسٹیبل حالات ہیں. پلس بشار الاسد کا فارمولا بہت انسٹیبل ہوگا, وقتی طور پہ کچھ ہو جائے گا مگر لانگ ٹرم کچھ نہیں ہو سکتا. نہ ہی کوئی دنیا کی کوئی طاقتیں اسی اوپر راضی ہیں کہ ایک انٹرنیشنل فورس ترتیب دی جائے اور وہ فورس جا کر وہاں پہ امن لائے, چین ہو, رشیا ہو, جو بھی ہو.
ہاں اسی لیے انٹرنل پولیٹیکل سولوشنز پہلے مد نظر ہیں, اور اب یہ کہا جا رہا ہے کہ اقوام متحدہ جو میڈیٹ کرے گا اگلے کانفرنس کو جنوری میں, اس میں شام کی حکومت اور اپوزیشن لیڈرز یا ان کے جو گروپس ہیں وہ بھی اس کی نمائندگی کریں گے. سنگین شاہ صاحب, ایسوسیٹڈ ود کاؤنٹر انسرجنسی ریسرچ گروپ, ڈپارٹمنٹ آف وار اسٹڈیز, کنگز کالج, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ, آپ ہمارے ساتھ رہے. سامعین, محید یوسف صاحب نے ہمیں جوائن کیا, ساؤتھ ایشیا ایڈوائزر, یونائٹیڈ اسٹیٹس انسٹیٹیوٹ آف پیس, واشنگٹن بیس تھنک ٹینک ہے. اور چودھری نعمان ظفر ہمارے ساتھ ہیں, ایکسپرٹ انٹرنیشنل سیکورٹی کے, فارمر ریسرچ فیلو ود ہڈسن انسٹیٹیوٹ. نعمان, آپ مجھے سن سکتے ہیں؟ نعمان, آپ کو میری آواز آ رہی ہے؟ جی, چودھری نعمان ظفر سے ہماری جو کمیونیکیشن میں ایشو ہیں. نعمان, آپ میری آواز سن سکتے ہیں؟ جی نعمان, آپ ہمیں بتائیے گا, میں نے آپ سے جو اس سے پہلے بھی سوال کیا تھا لیکن اب میں اس کو تھوڑا پریسائزلی اب اس پہ آگے بڑھتے ہیں. داعش, ایک طرف ہم یہ دیکھتے ہیں کہ نان اسٹیٹ ایکٹر, بکھری ہوئی اسکیٹرڈ پاورز, اور دوسری طرف اسٹیٹس, ان کو وہ چیلنج کرنے میں کامیاب ہوئے ہیں. کتنا بڑا آپ یہ کہہ سکتے ہیں کہ ان کی یہ اچیومنٹ ہے, لگتا ہے کہ نعمان ظفر سے ہماری کمیونیکیشن صحیح نہیں ہو رہی. ہم چلتے ہیں موحد یوسف صاحب کے پاس. موحد صاحب بہت شکریہ آپ کا. ہمیں اب یونائٹڈ اسٹیٹس کے پرسپیکٹو میں بتائیے گا, جی ٹوینٹی سمٹ پلس ویانا میں جان کیری صاحب وہاں پہ بزی ہیں, انگیج کر رہے ہیں, اور دونوں فورمز پہ داعش کا مسئلہ, اسلامک اسٹیٹ کا مسئلہ اس وقت سب سے اوپر نظر آ رہا ہے ایجنڈے کے اوپر. پریزیڈنٹ باراک اوباما کہتے ہیں کہ ہم اب ری ڈبل کریں گے داعش کے خلاف ایفرٹس کو. امریکہ کی اس وقت ایڈمنسٹریشن کے اندر اور ابھی جو کمنگ پولیٹیکل سیزن ہے اس کے اندر یہ داعش یا اسلامک اسٹیٹ کے خلاف لڑائی کتنی اہمیت اختیار کرتی جا رہی ہے؟
یہ معاملہ تو بہت بڑا ہے, سنگین بھی ہے, گمبھیر بھی ہے. صاف ظاہر ہے کہ دنیا کی تمام قوتیں مل کے بھی جو کوشش کر رہی ہیں, ابھی تک کوئی خاطر خواہ کامیابی تو اس طرح کی نظر نہیں آئی. یہ بات بھی واضح رہے کہ عراق کا جو ایک ایکسپیرینس ہے, افغانستان میں جو ہوا پچھلے 14 سال میں, لیبیا کا جو ہمارے سامنے ایک اس کی مثال ہے, تو اس خالی جنگ سے یا اپنی قوت استعمال کر کے فوجی قوت, یہ معاملہ حل نہیں ہوگا. یہی ہمیں نظر آیا باقی تمام جہاں پہ کانفلکٹس ہوئے ہیں وہاں پہ. تو اب اس کو اور کس طرح سے حل کرنا ہے؟ آیا اس کا کوئی سیاسی حل ہے؟ ریجیم چینج کی بات کی آپ کے دوسرے مہمان نے, یہ تمام چیزیں ہیں, یہ آسان نہیں ہے, ان میں وقت بھی لگے گا. لیکن جو سب سے پہلی بات ہے وہ یہ ہے کہ تمام ممالک جو اس میں شامل ہیں ان کو کم از کم اس بات پہ تو اتفاق کرنا ہوگا کہ ہم نے اس کو سیاسی طور پہ اگر حل کرنا ہے یا کیا آپشنز ہیں جو ہم اپنے سامنے رکھ سکتے ہیں. آپ کے مہمان نے بات بالکل ٹھیک کی کہ اپنے مفادات میں اگر تمام ممالک کام کرتے رہیں گے تو یہی تو یہ گروہ اور یہ دہشت گرد تنظیمیں چاہتی ہیں کہ ممالک آپس میں بٹے رہیں اور ان کو یہ جگہ ملتی رہے کہ وہ اسی طرح آپریٹ کرتے رہیں. یہ جو فرانس والا واقعہ ہے یہ کوئی پہلا نہیں ہے اور بدقسمتی سے یہ آخری بھی نہیں ہے. اور یہ جس طرح کی اب یہ نئے آئی ایس نے طریقہ اپنایا ہے جس میں یہ سیل سٹرکچر سے بھی کام نہیں کرتے, ان کے کچھ لوگ وہاں جا کے سیریا سے واپس آئے ہیں, وہ 2, 4, 5, 7 آپس میں مل کے اس طرح کے حملے وہ پلان کر کے منصوبہ بندی کر کے اور ان کو ایگزیکیوٹ کر رہے ہیں, تو ان کو روکنا تو کسی بھی دنیا کی سیکیورٹی ایجنسی کے لیے ناممکن ہے. ایک رکیں گے, دو رکیں گے, اس کے بعد کوئی نہ کوئی بیچ میں سے.
تو پرماننٹ سولوشن کیا ہے؟ ایجوکیشنل, انسٹیٹیوشنل ریفارمز, پولیٹیکل ریفارمز, خاص طور پہ وہ ملک جو اسٹرگل کر رہے ہیں جیسے عراق ہے, شام ہے, یمن ہے, اور کسی حد تک ہم افغانستان ہے, اور جیسے پاکستان کے بارڈر ریجنز میں, تو کیا کیا پرماننٹ سولوشن کیا ہوں گے؟
پرماننٹ سولوشن کوئی ایک نہیں ہے, بہت سی چیزیں کرنی ہے. پہلی تو چیز ہے کہ آپ کو بالکل اپنا ایجوکیشنل سسٹم ان ممالک میں, مدارس کا جو ایک نظام ہے ان کو. دوسری بات یہ ہے کہ آپ نے جو نیریٹو ہے اسلام کا مسلم ممالک میں, اس پہ بہت سا کام کرنا ہے. علماء کو سامنے آ کے ایک سٹینڈ لینا ہوگا مسلم دنیا میں ایک نیریٹو جو ہے اس کو تبدیل کرنے کے لیے. پھر جو مغربی ممالک کی پالیسیاں رہی ہیں اس خطے میں, اس کو بھی بڑے غور سے دیکھنا ہوگا. آیا عراق کی پالیسی یا شام کی پالیسی اس کی وجہ سے کہیں ایسا تو نہیں کہ یہ معاملہ اور گڑبڑ ہو رہا ہے یا ہو سکتا ہے؟ تو یہ بہت سی چیزیں ہیں, سیاست بھی اس میں شامل ہے, تعلیم بھی شامل ہے, نصاب بھی شامل ہے, اس میں نیریٹیوز کی جو ایک جنگ ہے وہ بھی شامل ہے. لیکن بنیادی طور پہ یہ مسئلہ ایک کسی پالیسی سے حل ہونے والا نہیں ہے. اس میں سالوں سال لگیں گے. اس عرصے میں, اس انٹرم میں کم از کم یہ ضرور کرنا ہوگا کہ تمام ممالک کو مل کے کوئی نہ کوئی راستہ یہ اس طرح نکالنا ہے کہ کم از کم ان حملوں کو کم کیا جا سکے اور ساتھ ساتھ وہ انسٹیٹیوشنل چینجز لائی جائیں. ابھی آپ دیکھیے مسلم دنیا میں بات چیت تو بہت ہو رہی ہے, مغربی ممالک بھی بڑی بات کر رہے ہیں, لیکن نہ کوئی انسٹیٹیوشنل چیز چینج ہو رہی ہے, نہ ہی پالیسیاں ممالک کی چینج ہو رہی ہیں, تو یہ معاملہ تو اور خراب ہوتا جائے.
جی محید, ہمارے ساتھ صرف 2-4 منٹ مزید رہے گا. ہم نے اگلے اس حصے میں آپ سے بات کرنی ہے کہ پاکستان وہ کتنا ولنریبل ہے, اس ریجن کو وہ کتنا ایکسپلائٹ کر سکتی ہے داعش. چودھری نعمان ظفر, آپ مجھے سن سکتے ہیں؟ جی چودھری نعمان ظفر, آپ مجھے سن سکتے ہیں؟ جی آپ سے ہم کافی دیر سے کنیکٹ کرنے میں کامیاب نہیں ہو پا رہے. صحیح, آپ ہمیں بتائیے گا کس کتنا بڑا یہ سیکیورٹی بریچ ہے, اسلامک اسٹیٹ نے کیا پوٹینشیل اپنا شو کیا ہے؟
لائن ڈراپ ہو
جی. نہیں میں آپ کو سن سکتا ہوں.
نہیں میں اسی پہ تھا اور لائن ڈراپ ہو
گئی. جی ان کی لائن سنا ہے کہ یہ بار بار اگین ریپیٹ ہو رہی ہے, اور ایک ہی آواز جو ہے وہ سسٹم کے اندر. نعمان آپ میرے ساتھ ہیں؟ نعمان ظفر, ہم ان کے ساتھ دوبارہ رابطہ کرتے ہیں. موحد صاحب یہ بتائیے گا کہ ابھی ہمارا جو اگلا سیگمنٹ ہے جس پہ ہم بات بھی کرنے جا رہے ہیں, پاکستان کے فارن آفس نے ایک بار پھر, فارن سیکرٹری نے یہ اس پہ زور دیا ہے کہ پاکستان کے اندر خطے کے اندر اس کی پریزنس نہیں ہے داعش کی یا اسلامک اسٹیٹ کی. لیکن بہت سارے انالسٹ جو ہیں وہ اسکیپٹیکل ہیں, وہ یہ سمجھتے ہیں کہ اس ریجن کے اندر ایسے انگریڈینٹس ایسے کمپوننٹس موجود ہیں جن کو داعش ایکسپلائٹ کر سکتی ہے, خواہ وہ ریلیجیس سیکٹیرین ڈفرینسز ہوں, وہ ایتھنک ڈفرینسز ہوں, وہاں پہ طالبان کا اپنی ہی صفوں سے بددل ہونا ہو, تو ان کے لیے یہ ایک بڑا پلیٹ فارم بن سکتا ہے. آپ کے خیال میں یہ کس حد تک درست ہوگا, اس کو کیا بلیک اینڈ وائٹ میں کہا جا سکتا ہے کہ پاکستان سیکیور ملک ہے اگر داعش کی پینیٹریشن کے اعتبار سے؟
دیکھیے سر, پہلے بنیادی بات سمجھنا ضروری ہے, اور بنیادی بات یہ ہے کہ جہاں جہاں گورننس کا فقدان ہے, جہاں جہاں ممالک میں ایسے علاقے ہیں جہاں ریاست کی ریٹ جو ہے وہ ختم ہو چکی ہے کسی بھی وجہ سے, اگر مسلم دنیا میں وہ علاقے آ رہے ہیں تو وہاں پہ آپ کو ایسی تنظیمیں نظر آئیں گی. کسی زمانے میں لیفٹسٹ موومنٹ وہاں آیا کرتی تھی, کرمینلز آیا کرتے تھے, گینگز آیا کرتے تھے, اب جو ہے یہ معاملہ چل پڑا ہے کہ ایسی تنظیمیں وہ استعمال کرتی ہیں ایسے علاقوں کو اپنی پریزنس بڑھانے کے لیے, تو کوئی نہ کوئی تو اس ویکیوم کو فل کرے گا. ابھی تک القاعدہ, پاکستانی طالبان, کچھ سیکٹیرین گروپس انہوں نے فل کیا, کل کو وہ آئی ایس بھی ہو سکتا ہے, کوئی اور نام سے گروہ ہو سکتا ہے, لیکن یہ جہاں جہاں اسٹیٹ کی ریٹ کمزور ہے وہاں یہ خطرہ تو ہے. جہاں تک داعش کا تعلق ہے, دیکھیے ایک لحاظ سے تو داعش کا خطرہ پاکستان میں ہے کیونکہ وہ ایک سیکٹیرین آرگنائزیشن ہے, اور آپ جانتے ہیں پاکستان میں سیکٹیرین تفریق جو ہے فرقہ واریت وہ کافی عروج پہ ہے اس وقت, تو وہ ان کو سپیس مل سکتی ہے. دوسری طرف یہ بھی ہے کہ القاعدہ, طالبان, ان کا سلوک وہاں زیادہ رہا ہے اور یہ ایک دوسرے کو حریف سمجھتے ہیں, تو اگر تو آئی ایس نے واقعی وہاں پریزنس کریٹ کرنی ہے تو پھر ان کو وہاں بہت سے فنڈز لانا ہوں گے, اپنا ایک تعلق جوڑنا ہوگا, لوکل چیپٹرز کو یوز کرنا ہوگا, اور یہ اتنا آسان کام نہیں ہے, خاص طور پہ اس لیے کہ داعش کی انٹری پاکستان میں اس وقت ہوگی جب پاکستانی قوم پچھلے 12-14 سال سے دہشت گردی دیکھ دیکھ کر تنگ آ چکی ہے, 50-60 ہزار لوگ کھو بیٹھی ہے, تو یہ اس طرح کا معاملہ نہیں ہے 2001 کے بعد جب القاعدہ نے آ کے کہا کہ ہم تو امریکہ کے خلاف جہاد کر رہے ہیں تو لوگ جو ہے وہ خاموش ہو گئے, انہوں نے اپوز نہیں کیا. اب مجھے لگتا ہے پاکستان کی عوام میں کوئی ایسی چاہ, کوئی ایسی سوچ, کوئی ایسی اسپیس نہیں ہے جس میں ایک نیا گروپ باہر سے آ کے اور یہ بات ان پہ مسلط کرے کہ ہم ایک دوبارہ سے جہاد کا سلسلہ دوسرے ممالک کے خلاف یا پاکستان میں شروع کر رہے. تو مجھے لگتا ہے مشکل ہے کہ آئی ایس اس شکل میں پاکستان میں اپنے آپ کو مضبوط کر سکے. شاید افغانستان جہاں ریاست کی کمزوری اور زیادہ ہے وہاں پہ اس کا زیادہ امکان ہے میرے نزدیک بنسبت پاکستان.
بہت پریسائزلی بیک ٹو امریکہ, امریکن پالیسی اگینسٹ داعش, مختصر آپ اس میں بتائیے گا, کیا ہم اب اضافہ دیکھ سکتے ہیں امریکی ملٹری افسر جو سکتا ہے عراق کے اندر, شام کے اندر براہ راست, یا ایون افغانستان کے اندر؟
دیکھیے یہ جو پیرس کا اٹیک ہے اس کی وجہ سے ایسا کوئی اقدام میرے نزدیک نہیں لینا چاہیے. اس کا نہ تو فوج بڑھانے سے کوئی حل نکلے گا, نہ ہی سرج سے حل نکلے گا. جیسے میں نے کہا یہ انسٹیٹیوشنل مسائل ہیں, ان کو ملکوں کو بیٹھ کے پالیسیوں پہ غور کرنا ہوگا, لیکن صرف 2,000, 4,000, 3,000, 10,000 فوجی ایک جگہ بھیج کے اس سے یہ معاملہ حل نہیں ہوگا. آپ اگر ایک جگہ بھیج کے علاج میں آپ یہ اگر مان بھی لے کہ وہاں پہ آپ ان کے خلاف کاروائیاں مؤثر کر سکتے ہیں تو یہ کسی اور جگہ چلے جائیں گے. مسئلہ ایر میں وہی ہے جہاں جہاں اسٹیٹ کی ریٹ نہیں ہے, خواہ وہ یمن ہو, شام ہو, افغانستان ہو, یہ لوگ اپنا راستہ کوئی نہ کوئی نکالتے رہیں گے. اور آئی ایس نے یہ بات ثابت کی ہے کہ کوئی زیادہ کوآرڈینیشن کی بھی ان کو ضرورت نہیں ہے. اب یہ جو لوگ پیرس میں ابھی تک جو پتا ہے ان کا, کوئی سیریا سے نہ کوئی فون کر رہا تھا نہ کوئی کنٹرول کر رہا تھا, یہ وہاں سے ہو کے آ گئے اور انہوں نے یہاں پہ آ کے پوری کاروائی تقریباً خود ہی کی ہے جو ابھی تک نظر آ رہا ہے. تو یہ صرف فوجیں بھیجنے سے معاملہ حل ہونے والا نہیں ہے.
بہت شکریہ موحد یوسف صاحب, آپ نے ہمیں جوائن کیا, ایڈوائزر ساؤتھ ایشیا پروگرام, یونائٹیڈ اسٹیٹس انسٹیٹیوٹ آف پیس, وائس پریزیڈنٹ ہیں انسٹیٹیوشن کے اندر. بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. نعمان ظفر صاحب ہمارے ساتھ موجود ہیں لیکن کمیونیکیشن میں ایشو ہے, اور جنرل عبد القیوم صاحب نے, سینیٹر, پاکستان مسلم لیگ نواز سے تعلق اور ممتاز ڈیفنس اینڈ سیکیورٹی انالسٹ, انہوں نے ہمیں جوائن کیا ہے. ان کی ہم ان پٹ, ان کا انالیسز لیتے ہیں لیکن چند سیکنڈ کی ایک بریک کے بعد.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu या twitter.com/urduvoa. हमसे राब्ता कीजिए urduvoa.com पर. WhatsApp पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com.
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
प्रोग्राम जहांरंग में आपका एक बार फिर खैर मकदम. मैं हूं असद हसन. फ्रांस पेरिस में होने वाले दाइश के हमलों के बाद उसके असरात पे, उसके नतायज पे, और दुनिया जिस तरह से मुजतमे हो रही है, इतिहाद बनाना चाह रही है दाइश के खिलाफ, उसके ऊपर हम एनालिसिस ले रहे हैं. क्या क्या इलाके वल्नरेबल हो सकते हैं, इस पर भी हम बात करें. जनरल अब्दुल क्यूम साहब हमारे साथ मौजूद हैं, हमें डॉक्टर शाहीन ज्वाइन करेंगी, कामरान बुखारी साहब हमारे साथ होंगे इस सेगमेंट में. नुमान से हमारा रब्ता नहीं हो पा रहा है, लेकिन उनकी कम्युनिकेशन हमारे तक नहीं पहुँच पा रही है. जनरल साहब, हमने तफसीलन बात की उसके रिएक्शन और उस पर. मैं ये जानना चाहूँगा, क्या ये कहना दुरुस्त होगा फ्रांस के पस मंजर में, खासतौर पर सिक्योरिटी के पॉइंट ऑफ व्यू से, कि जो बड़ी पावर्स हैं उनका फोकस इस बात पे तो रहा है कि दाइश को डिसमेंटल किया जाए या दीगर टेररिस्ट ग्रुप्स को, लेकिन अपनी सिक्योरिटी पे तवज्जो कुछ कम हो गई, क्या ये सोचना दुरुस्त होगा?
देखिए, मैं ये समझता हूँ कि ये अपनी सिक्योरिटी के लिए ही तो वो यहाँ पहुंची, अफगानिस्तान में, इराक में, और ये जो फैसले थे, जो कुछ दानिश्वर ये कहते हैं कि ये गलत फैसले थे, यानी आपको बजाय इसके कि आप फौज कशी करते, आप सफारती सतह के ऊपर अफगानिस्तान को मजबूर कर देते कि वो उसामा बिन लादन को सरेंडर करता तो लड़ाई ना होती. इसके बाद फिर वेपन्स ऑफ मास डिस्ट्रक्शन के लिए आप इराक गए. इराक के अंदर आल्दो सद्दाम हुसैन न शिया था न सुन्नी था, उसने लेकिन हुकूमत एक कंट्रोल में थी, उसको भी टैकल किया जाता तो बेटर होता. अभी फिर लीबिया के अंदर अभी कोई हुकूमत नहीं है, सीरिया के अंदर क्या हो रहा है. तो ये अपने सिक्योरिटी के लिए ही उन्होंने बैटल इस जोन में लेके आए थे, तो मेरे ख्याल में सिक्योरिटी के तो कॉन्शियस वो थे, लेकिन ये बैकफायर कर गए. और ये इतना बुरी तरह, इनको उस वक्त कई लोगों ने बताया था कि इसको बड़ी हिकमत के साथ आगे चलना चाहिए. अब जब यूनिपोलर वर्ल्ड है तो हमें अमन लेके आना चाहिए दुनिया के अंदर. ये अभी ये पेरिस में हुआ है, ये इंतहाई काबिल मुजम्मत गैर इंसानी, और इसको पूरी दुनिया का बच्चा बच्चा जो है उसके ऊपर खून के आंसू रोता है. लेकिन हमें ये देखना है कि अभी भी अगर इसके फौरन बाद कोई जज्बाती फैसला करके कोई और रिजीम चेंज और कोई और हमले शुरू किए, तो उससे फिर एक हाकम को हटा के दूसरे को बिठाने से मसाइल अगर हल हो जाते तो ये बड़ा सिंपल तरीका था. आपको लोगों की मंशा भी देखनी है, आपने सारी पावर्स को कॉन्फिडेंस में लेके आगे चलना है. तो मैं ये समझता हूँ कि ये बड़ा ही हसास है मौका, और बड़ी मुश्किल से हम गुजर रहे हैं, तो इसलिए बड़ी पावर्स के कंधों पे और यूनाइटेड नेशन के कंधों पे बहुत बड़ी रिस्पांसिबिलिटी है कि ह्यूमैनिटी को इस कत्लोगारत से बचाया जाए. और उसके अंदर कलीदी रोल अदा कर सकते हैं अमरीका, रशिया, चाइना, ब्रिटेन और फ्रांस. हम फ्रांस के इस दुख के दिन हम उनके साथ सब शरीक हैं, और मुझे अफसोस है कि ये वाकया हुआ, लेकिन मैं ये समझता हूँ कि इसको सिर्फ एक नजर से ना देखा जाए.
उसमें कई एंगल्स हैं, यानी उसके रूट कॉजेस की तरफ भी जाना होगा. जी, हमारे साथ ही है जनरल साहब नुमान जफर साहब. अब मुख्तसर नाम, काफ़ी अरसे से आपको जहमत भी दिए हुए लेकिन आपसे बात नहीं हो पा रही. अब हमें ये बताइएगा, जैसे जनरल साहब ने कहा कि ये एक अफसोसनाक वाकया है, लेकिन नी जर्क रिएक्शन में किसी रिजीम चेंज की बात हुई, यानी इसके भी सोते इराक के रिजीम चेंज से, सदाम हुसैन के रिजीम चेंज से मिलते हैं, तो अब अगर सीरिया में फौरन तो तवज्जो जब पेरिस में हमला ही हुआ, तो शायद हर बंदा जिसकी नज़र पॉलिटिकल इश्यूज पे ऊपर है, करंट अफेयर्स पे है, दाइश पे है, फौरन तवज्जो सदर बशार अल असद के रिजीम पे जाती थी. तो क्या अब नीजर्क रिएक्शन में ये हो सकता है कि उन्हीं को हटाया जाए, क्योंकि यहाँ पे हम देख रहे हैं G20 समिट में भी ये बात जेर बहस है, और वियना के अंदर भी जहाँ पे फॉरेन मिनिस्टर्स मुलाकात कर रही हैं.
دیکھیں میرا میرا نہیں خیال ہے کہ اس کا ڈائریکٹ کوئی اثر اس کے اوپر پڑے گا اگر ان کو ہٹایا جائے گا اور نہ ان کا اس کے ساتھ تعلق ہے, کیونکہ اس حملے کی ذمہ داری تو داعش نے قبول کی ہے. وہاں پہ جو پولیٹیکل سچویشن ہے سیریا کے اندر, تو اس کی وجہ سے یہ سارے صورتحال ہیں. دیکھیں جب بھی آپ کسی چیز کو ان نیچرل طریقے سے کرنے کی کوشش کریں گے تو اس کے کچھ فال آؤٹس ہوتے ہیں جو ہم سیریا کے اندر دیکھ رہے ہیں. وہاں پہ ایک سے زیادہ پلیئرز موجود ہیں جو کہ سیریا کی گاڑی کو مختلف ڈائریکشنز کے اندر کھینچنے کی کوشش
اور ایون جو صدر بشار الاسد کے مخالف گروپ ہیں ان کے لیے بھی ریلائبلٹی کا ایلیمنٹ بہت کم ہے ویسٹ کے نزدیک. بہت کم لوگوں کو وہ سمجھتے ہیں کہ وہ ریئل ماڈریٹ اپوزیشن فورسز ہیں, ان کے ساتھ بھی بہت ساری چیزیں اور جڑی ہوئی ہیں, خطرات ہیں.
جی وہی عرض کر رہا ہوں نا کہ دیکھیں جو بھی ان کے پیچھے ہیں جو بھی فورسز وہاں پہ موجود ہیں ان اٹسیلف تو وہ کچھ بھی نہیں ہے. ان کو پیچھے سے فیول کیا جاتا ہے, ان کو ویپنز دیے جاتے ہیں, نئی وہیکلز ہیں. پچھلے دنوں آپ نے دیکھا ہوگا کہ اس میں بھی ڈسکشن ہو رہی تھی کہ نئی ٹوٹا کارز ان کے پاس کہاں سے آ جاتی ہیں. تو آخر پلیئرز موجود ہیں. مسئلہ یہاں پہ یہ کہ پلیئر جو ہیں ان کے مختلف انٹرسٹ ہیں, کانفلکٹ آف انٹرسٹ ہے وہاں پہ. اب آپ دیکھیں کہ میں آپ کے ساتھ پچھلی دفعہ جب بات ہو رہی تھی تو میں نے کیا تھا کہ ایران جب اندر جائے گا اس کے اندر رشیا کے اندر اپنا سوری سیریا کے اندر جب آ رہا ہے وہ, تو آپ دیکھیں گے ایک بیلنس آف پاور کی سچویشن پیدا ہوگی تو معاملات پولیٹیکل سولوشن کی طرف آئیں گے. تو آپ نے دیکھا کہ پھر بات شروع ہوئی کہ کسی طریقے سے مائنس بشار الاسد فارمولے کے اوپر بات ہی شروع ہوئی. لیکن میرا خیال ہے کہ اس کے پیرس کے اوپر جو حملہ ہوا ہے, فرانس کے اوپر جو حملہ ہوا ہے, اس کا کوئی ڈائریکٹ ریلیشن نہیں میرا خیال بنے گا. اور کوئی بھی یہ نہیں کہہ سکے گا کہ جی آپ بشار الاسد کو اگر ہم ہٹا دیں تو یہ سارے معاملات حل ہو جائیں گے. ان کو بیٹھ کے ایک کمپریہنسو پالیسی بنانی پڑے گی کہ اس طریقے سے کوئی سسٹم بنائے کہ آئی ایس آئی ایس ایک انٹرنیشنل خطرہ بن چکے ہیں
انٹرنیشنل مختلف جگہوں پہ وہ اس کو ایکسپلائٹ کر رہی ہے. اور ویسے اس سیریا کے ریفرنس میں ایک انفارمیشن جو ہم شیئر کر سکتے ہیں, وہاں پہ ویانا میں جو مذاکرات ہو رہے ہیں اس میں اب یہ کم از کم یہ کہا جا رہا ہے, پہلے اب دیکھتے ہیں کہ شام کی براہ راست اس میں شمولیت نہیں ہے, لیکن آئندہ جو جنوری میں اقوام متحدہ جس کو نیگوشیٹ یا میڈیٹ کرے گا اس کے اندر شام کی حکومت اور اپوزیشن فورسز کے نمائندے وہاں پہ موجود ہوں گے. نعمان ظفر آپ کا بہت شکریہ, آپ نے میں جوائن کیا. جنرل عبدالقیوم صاحب یہ فرمائیے گا, جیسے نعمان بھی کہہ رہے تھے کہ وہ تو مختلف علاقوں کو ایکسپلائٹ کر سکتے ہیں اور آلریڈی یہ بات زیر بحث ہے کہ جہاں جہاں ریاستیں ایگزسٹ نہیں کرتی, کمزور ہیں یا وہ شورش کا شکار ہیں یا ان کی گرپ نسبتاً کمزور ہے, وہاں وہاں وہ یہ پینیٹریٹ کر رہے ہیں یا کر سکتے ہیں. خطے کی صورتحال پاکستان جس علاقے میں موجود ہے آپ کے سامنے ہیں, وہاں پہ افغان طالبان ان کے اندر کریکس ہیں اور بہت سارے دھڑے جو ہیں ان کی ایک فطری دلچسپی داعش کی طرف ہے, اور اس بڑی کاروائی کے بعد وہ بہت سارے مبصرین کے نزدیک ایک اور بڑا فوکل پوائنٹ ہو سکتا ہے, لوگوں کی اس میں انٹرسٹ ڈیولپ ہو سکتی ہے. پاکستان کے پس منظر میں یہ گروپ کتنا بڑا خطرہ ہے؟ پاکستان کا دفتر خارجہ کہتا ہے کہ ابھی تک اس کی کوئی پریزنس, اس کے اثار نہیں ہے اس کی موجودگی کے.
دیکھیں میں یہی کہوں گا, ایک تو نعمان صاحب بالکل ٹھیک کہہ رہے ہیں کہ سیریا کی ریجیم چینج سے اس کا کوئی ڈائریکٹ تعلق نہیں, حالانکہ داعش والے تو سیریا کی حکومت کے پیچھے بھی پڑے ہوئے تھے. لیکن میں جو ایک ان پرنسپل بات کر رہا تھا کہ اگر سیریا میں بھی ریجیم چینج ہونی ہے تو سیریا کے لوگ کریں, وہاں سیز فائر ہو, فورسز باہر کی ودرا ہوں اور وہ اپنا کام کریں, یہ لوگ باہر سے جا کے ریجیم چینج نہ کریں. ایک تو بات, نمبر ٹو یہ ہے کہ داعش کا یہ سچی بات ہے کہ یہاں ابھی تک کوئی وجود اس طرح کا نہیں ہے انسٹیٹیوشنل کہ وہ آ کے اسٹیبلش ہو گئے ہیں. کچھ لوگ جو یہاں ضرب عزم کی وہ جو تلوار ہے اس کو سہ نہیں سک رہے اور وہ سارے ادھر اکٹھے ہو گئے ہیں افغانستان کے اندر جا کے, تو وہ سہارا لینے کے لیے بھی کئی دفعہ یہ کرتے ہیں. لیکن ناردن افغانستان میں کچھ نہ کچھ ویکیوم اگر یہ دیں گے تو وہاں وہ لوگ جو کہ جن کے انٹرسٹ یہ ملتے ہیں وہ ان کے ساتھ مل کے تو کچھ نہ کچھ کرنے کی بات کرتے ہیں. تو اس لیے ابھی تک تو میں فارن آفس کی بات بالکل ٹھیک ہے کہ ہمارے پاس کوئی ٹریسز نہیں ہے, لیکن ہمیں کمپلیسنٹ نہیں ہونا. ہمیں پیس جو مشن ہے افغانستان کا پیس ٹاکس, ان کو آگے لینے کے لیے ہماری چیف آرمی سٹاف ابھی وہاں پہنچنے والے ہیں اور اس کے اوپر بھی بات ہوگی. اس سے پہلے پرائم منسٹر میاں نواز شریف صاحب نے پریزیڈنٹ اوباما سے بات کی. ہم یہ چاہتے ہیں کہ اگر افغانستان کے اندر کس طریقے سے امن ہم لے آئیں گے تو یہاں داعش کی گنجائش نہیں رہے گی. دیر از نو کوشچن, یہاں انڈیا ہمارے پاکستان افغانستان کے لوگ جو ہیں وہ لوکلی یہ چاہتے تھے کہ باہر سے انٹرفیرنس نہ ہو اور افغانستان والے لوگ اپنے مسائل کو حل کریں. یہاں کچھ گروپس تیار ہو گئے ہیں افغانستان کے اندر جو ان کے طالبان ہیں, ان کو تو ابھی امریکہ بھی کہتا ہے کہ وہ سٹیک ہولڈر ہیں, ہم ان کو کنسلٹ کریں گے. پاکستان کے اندر کے جو طالبان ہیں یہ کرمنلز ہیں, یہ وہ لوگ ہیں جو پراکسی جنگ لڑ رہے ہیں اور ان کا انٹرسٹ نہ افغانستان کے ساتھ ہے نہ پاکستان کے ساتھ ہے, یہ ہمارے مفادات کے خلاف خلاف لڑ رہے ہیں جن کو ہم یہاں سے کلنز کر رہے ہیں. اینڈ آئی ہوپ کہ افغانستان کے اندر پیس ٹاکس شروع ہوگی, اور جیسے پاکستان نے پہلے ایک بڑا اچھا میڈیٹر کا رول ادا کیا, آئندہ بھی ہمارے سارے بھائی ٹرسٹ کریں گے افغانستان میں امن آئے گا تو داعش کے لیے یہاں بریڈنگ پلیس نہیں ملے گی. بالکل
جنرل عبدالقیوم صاحب, سینیٹر پاکستان کے, آپ ہمارے ساتھ تھے, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. اور سامعین, انالیسز ہم جاری رکھیں گے. ہمارے ساتھ ہیں ڈاکٹر شاہین اختر صاحب, پروفیسر ہیں نیشنل ڈیفنس یونیورسٹی میں, ریسرچ فیلو انسٹیٹیوٹ ود ریجنل اسٹڈیز, اور عارف انصار صاحب, چیف انالسٹ ود پولیٹیک, وہ ہمارے ساتھ ہیں. فیوچرسٹک ڈیولپمنٹس یا فیوچرسٹک انالیسز ان کی اسپیشلٹی ہے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر شاہین اختر صاحبہ, کافی دیر سے آپ ہمارے ساتھ ہیں, اس کے لیے پہلے تو معذرت بھی قبول کیجیے گا. داعش کا یہ حملہ, اب بہت ہم پریسائزلی آگے بڑھتے ہیں, داعش کا یہ حملہ کتنا سگنیفیکنٹ ہے, انٹرنیشنل پاورز کو کیا کرنا ہے, لیکن انٹرنیشنل پاور سے بھی زیادہ جو مسلم کمیونٹی ہے یا وہ مسلم ممالک ہیں جو بڑے ولنریبل ہیں, جہاں پہ ریاست کی ریٹ کمزور ہے, ان کو خود کار طریقے سے کیسے نمٹنا ہے اس فینومینا سے؟
آپ نے بہت سارے سوال کٹھے کر ڈالے. دیکھیے, داعش کے جو یہ حملہ ہے, ظاہر ہے ناٹ صرف ایک افسوسناک ہے, بلکہ یہ شو کرتا ہے کہ کتنا وہ ایک کوآرڈینیٹڈ ایک ایکشن جو ہے فرانس کی جو ہے سوائل پہ وہ لے سکتے ہیں. تو یہ تو ایسے لگتا ہے کہ جیسے القاعدہ کی ریچ ایک وقت میں ہو گئی تھی, شاید اسی طرح جو ہے داعش نے بھی کیا ہے. پہلے وہ جو تھا ایک ٹیریٹری پہ جو تھا کنٹرول, اور اس کے ریسورسز پہ کنٹرول, اور اپنی ایک ریاست یا خلافت جو بھی تھا وہ ان کا حد تھا. ابھی یہ لگتا ہے کہ اس سے جو ہے آگے جا رہے ہیں اور زیادہ بڑے جو ہے وہ ٹارگٹ جو ہے وہ ان کے سامنے آ رہے ہیں. تو میرے سامنے مسلم ورلڈ پر جو ہے ابھی جتنی گفتگو میں سن رہی تھی کہ جتنا ٹرمائل ہے, جتنا سٹیٹ کا جو ہے ایک قسم کا فیلئر, جس میں ایکسٹرنل فیکٹر کی بڑی بات کی گئی ہے, اور ڈیفینیٹلی ہے جب سٹیٹ ویک ہو جاتی ہے ایک ویکیوم کریٹ ہوتا ہے. تو اس طرح کے چاہے وہ کرمنل ایلیمنٹ ہو, چاہے وہ آئیڈیولوجیکلی جس طرح یہ موٹیویٹڈ ہیں, کوئی بھی ان کے مقاصد ہوں, تو وہ ان کو ایک موقع ملتا ہے. تو اس میں میرے سامنے جو ہم نے 13-14 سال کی گلوبل وار آن ٹیرر سے ایک لیسن جو ہمیں ملا ہے وہ یہ ہے کہ جو بھی خطے ڈیسٹیبلائز ہوئے ہیں ان میں ایک بریڈنگ جو ہے ان گراؤنڈ بن گئے ہیں ملیٹنسی کے, ٹیررزم کے. تو میرے خیال میں اسٹیبلائزنگ جو فیز ہے اس میں سب کی ذمہ داری ہے. میرے خیال میں مسلم ورلڈ اکیلے خود کچھ نہیں کر پائے گی, کیونکہ بہت ساری چیزیں جیسے رجیم چینج یا عرب سپرنگ ہوئی یا اس کے بعد جو بھی اسٹریٹجک انٹرسٹ ہوں یا سیکیورٹی کے تھے یا 9/11 سے جڑے ہوئے تھے, لیکن ایک بات طے ہو گئی ہے کہ ہماری جو ملٹری کی اپروچ ہے یا اسٹیٹ کو بائی پاس کرنے کی اپروچ ہے وہ فیل ہو گئی ہے.
صحیح.
تو ابھی ایک جو ہے اپروچ اس کی ضرورت ہے کہ جہاں پہ جو ویسٹرن ورلڈ میں اس کی بھی ریلائزیشن ہو کہ صرف یہی ایک طریقہ نہیں ہے. ایک تو سنگل ٹارگیٹڈ صرف یہ کہ جی صرف آپ ایلیمینیٹ انڈیویجول کو کر دیں گے تو ٹیررزم ختم ہو جائے گا, شاید یہ نہیں ہے. ہم یہ بات بہت چلتی رہی ہے, بہت ڈسکورسز آتے رہے ہیں کہ ایک جو ہے لارجر کمپریہنسو اپروچ کی ضرورت ہے,
کاؤنٹر نریٹو اٹسیلف جو بلٹ ہو مسلم دنیا سے بلٹ ہو, وہ اس کو پرسو کریں اور اس کا پرچار بھی کریں. تو شاہین صاحب, مختصراً پاکستان کتنا ولنریبل ہے؟ ڈائریکٹ اگر میں سوال کروں داعش کے لیے, پاکستان کا دفتر خارجہ آفیشلی کہتا ہے کہ ابھی تک اس کے فٹ پرنٹس نہیں ہیں.
دیکھیں, ونربلٹی تو ڈیفینیٹلی ہے, کیونکہ یہاں پہ وہ تمام عناصر رہے ہیں جو کسی نہ کسی طرح سے جو ہے وہ اٹریکٹ ہوں گے یا جڑیں گے. تو وہ ونربلٹی تو میں کبھی نہیں کہوں گی کہ نہیں ہے. ونربلٹی اور چیلنج کو ہمیں جو ہے وہ بالکل کمپلیسنسی جو ہے وہ کمپلیسنٹ نہیں ہونا چاہیے, بلکہ ہمیں ویجلنٹ ہونا چاہیے. کیونکہ جب تک ادب اصل ہے, ٹھیک ہے, ہم نے بہت سارا جو ہے اس میں اپنے ٹارگیٹ اچیو کیے ہیں, لیکن وہی بات جو میں اسٹیبلائزیشن کی بات کر رہی ہوں وہ ہمیں انٹرنل بھی کرنی ہے, اور اس میں جو ہے ہمیں سپورٹ کی ضرورت ہے انٹرنیشنل کمیونٹی کی, ویسٹرن ورلڈ کی. تو ہمیں صرف جو اب 14-15 سال یہ ہم سے کی جاتی رہی ہے کہ ہم صرف ملٹری اپروچ کو صرف آگے لے کے چلیں, اور ٹارگیٹ صرف جو ہے انڈیویجول کو الیمینیٹ کرنے کے لیے سارا اپنی جو تھی قوت صرف کر دیں. لیکن ابھی ہمیں اس سے آگے جانا ہے. پاکستان نے لیڈ اور اس کی جو سیکریفائسز کو اپریشیٹ کرنا چاہیے, لیکن اس لیڈ میں جہاں پہ ہم داعش کے آگے ایک قسم کا جو ہے فرنٹ لائن میں آ کے ہم اس کی روک ہیں. افغانستان اگر سٹیبلائز ہوتا ہے یا افغانستان میں, لیکن طالبان کا ایجنڈا بڑا لمیٹڈ رہا ہے, तो अफगानिस्तान में पीस जो है दरअसल उसमें पाकिस्तान है क्रिटिकल, एक हमारा जो है किरदार हम अदा कर सकते हैं, लेकिन सिर्फ हम अकेले नहीं कर सकते, उसमें भी हमें जो है कि अमेरिका का, हमारे वेस्टर्न वर्ल्ड का एक जो है साथ की जरूरत होगी, और उसके साथ ये है कि तालिबान का जो है वल्नरेबिलिटी डेफिनेटली होगी, लेकिन एक अगर इंटरनल रिकंसिलिएशन प्रोसेस वहाँ पे पॉलिटिकल प्रोसेस अगर चल पड़ता है तो मेरे ख्याल में ये सब सबके लिए अच्छा होगा।
बहुत शुक्रिया आपका डॉक्टर शाहीन अख्तर साहब, आपने हमें ज्वाइन किया
इंटरनेशनल कम्युनिटी के लिए।
बहुत शुक्रिया डॉक्टर शाहीन अख्तर, आप हमारे साथ रही, आपने ज्वाइन किया। आरिफ अंसार साहब, आपसे भी माजरत भी कि काफ़ी देर से हमारे साथ हैं, क्विक एनालिसिस आपका हम लेंगे। एक अगेन इसका रिएक्शन, क्या लूप होल्स जो है वो रिफ्लेक्ट हुए दाइश की इतनी बड़ी कार्रवाई के नतीजे में, और जैसे ये कहा जाता है कि शायद इंटरनेशनल कम्युनिटीज़ इनको दूसरे मुल्कों में कंटेन करने पर उनका फोकस रहा या डिसमेंटल करने पर, लेकिन अपनी सिक्योरिटी वो कहीं कंप्रोमाइज़ हो गई, क्या ये दुरुस्त है, एक बात। और दूसरा इसका अगेन पहलू कि अब इस बज़ाहिर उनके पॉइंट ऑफ व्यू से कामयाब हमले के बाद वो जो जितने नॉन स्टेट एक्टर्स हैं मुख्तलिफ तंजीमों के साथ वाबस्ता हैं उनके लिए ये चैनल दाइश का वो कितना अट्रैक्टिव हो गया है।
जी असद साहब, इसके दोनों एंगल बड़े इंपॉर्टेंट हैं, और इसमें अभी ये मेरा ख्याल है पूरी तरह से साबित नहीं हुआ कि वाकई IS एस एन ऑर्गेनाइजेशन डायरेक्टली कितनी इन्वॉल्व थी, या कुछ उससे लोग मोटिवेटेड थे, उन्होंने अपने तौर से ये किया, या ऐसा कोऑर्डिनेटेड ऑर्गेनाइज IS से ऑपरेशनली इसको डायरेक्ट किया गया, तो ये चीज़ तो भी इन्वेस्टिगेट हो रही है। लेकिन ये माजी में भी इस तरह के हमले हो चुके हुए हैं अलकायदा से रिलेटेड, और जो भी है हमला तो हुआ है, चाहे IS ने डायरेक्टली किया है या अपने कुछ इंस्पायर्ड ग्रुप्स ने किया है, लेकिन इसमें वो वाला एलिमेंट है कि जो होम ग्रोन थ्रेट वाला एस्पेक्ट है कि जो मिडल ईस्ट में बढ़ती हुई इंस्टेबिलिटी है वो यूरोप को किस तरीके से इम्पेक्ट कर रही है, एक तो माइग्रेशन रेफ्यूजीज वाला है, उसके साथ ही सिक्योरिटी वाला भी है, तो मतलब इसकी रियलाइजेशन ये है कि इसको इतना अलग तरीके से नहीं देखा जा सक रहा, एक डायरेक्टली थ्रेट है और इस तरह के ग्रुप्स जो हैं प्लान कर सक रहे हैं। एक तरफ तो जो अप्रोच है कि ग्लोबल विलेज है, कनेक्टिविटी है, इंटरनेट कम्युनिकेशन दुनिया में एक दूसरे के साथ बढ़ती जा रही है, एक जो यूनिटी कायम हो रही है, और दूसरी तरफ ये जो सिक्योरिटी है उसकी वजह से वो जो कोहिजन है वो उसको डिस्टर्ब कर रही है।
अच्छा
तो
जी जी,
और आपका दूसरा साइड
जो दूसरा पहलू, अगेन मैं जरा उस नैरेटिव की तरफ आऊंगा। कल अनवर इकबाल साहब हमारे शो में थे, उन्होंने एक बड़ी अच्छी बात की, और अभी मोहित यूसुफ ने भी उसकी जानिब कहा है कि बज़ाहिर अब ये लगता है कि इंटरनेशनल कम्युनिटी को डायरेक्ट पॉलिटिकल इंटरवेंशन के बजाय बराह रास्त मुस्लिम लीडरशिप के साथ इंगेज करना चाहिए कि वो अपनी रियासत को मजबूत करें, अपने उलमा को ऑनबोर्ड लाएं, और एक ऐसा काउंटर नरेटिव अगेंस्ट इस वायलेंस के वो बिल्ड करें कि लोग जो हैं या बड़ा जो हिस्सा है वो स्टेट के साथ शामिल हो, एक काउंटर नरेटिव देने की जरूरत है अगेंस्ट वायलेंस एंड टेररिज्म।
मैं इसमें कहूंगा कि कोई नए आइडियाज की जरूरत है, मैं मतलब कहूंगा कि जो अभी एक साल पहले यहाँ वाशिंगटन में कॉन्फ्रेंस हुई काउंटरिंग वायलेंट एक्सट्रीमिज्म, तो अफसोस से मुझे कहना पड़ता है कि मैंने उसमें कोई नया आइडिया नहीं देखा जो पिछले 14 साल से नहीं डिस्कस किया गया। इसमें अब हम कहते हैं कि वॉर ऑफ आइडियाज है, इसमें हमें क्रिएटिविटी और जो इंजीन्यूटी है जिसके लिए अमेरिका मशहूर है वो भी बीच में लानी पड़ेगी, कि जो अप्रोचेस हमने अभी तक डिस्कस किए हैं उनका क्या नतीजा निकला और इसमें हम क्या और सोल्यूशन निकाल सकते हैं। ऑब्वियसली दोनों तरफ गलतियां हुई हैं, सिर्फ ये नहीं कि ठीक है कि वहां पे ओनरशिप नहीं है या वो नैरेटिव ओन नहीं कर रहे या डेवलप नहीं कर रहे, एक कॉम्प्रिहेंसिव लुक की जरूरत है और उस अवेयरनेस के साथ कि दोनों तरफ क्या गलतियां हुई, और इसमें रिस्क ये है कि इसका नुकसान सिर्फ ये नहीं है कि उस इलाके के लोग सफर करेंगे, ये यूरोप की जो पेरिस का हमला हुआ ट्रेजिक, उससे पहले इंग्लैंड और कितने और हो चुके हैं, जो कि हम देख रहे हैं कि एक ट्रेजेक्ट्री है वो वक्फे से हो रहे हैं, और हमारी एक टेंडेंसी बन गई कि हम इवेंट ड्रिवन पॉलिटिक्स करते हैं या इवेंट ड्रिवन एनालिसिस, अच्छा एक हो गया उसकी टैक्टिक्स भी डिस्कस करते हैं लेकिन लॉन्गर टर्म स्ट्रेटजी और प्लानिंग वो किस तरफ जा रही है वो एड्रेस करने की जरूरत है। इसमें मैं ये कहूंगा कि ये नहीं कि मेरे पास कोई सोल्यूशन है, लेकिन इस पे बड़ी गौर की जरूरत है कि अच्छा एक तरफ तो हम कहते हैं कि मिलिट्री सोल्यूशन है, ठीक है वो तो हो गया, नहीं नतीजा निकला या खराब हुआ वट एवर, अच्छा दूसरी तरफ हम जाते हैं कि पोलिटिकल सोल्यूशन है, अच्छा IS के साथ तो ऑब्वियसली बात नहीं हो सकती, अब इसके अलावा क्या सोल्यूशन है कि जो हम कर चुके हैं कह चुके हैं और उसका नतीजा नहीं निकल रहा, तो ये सब ह्यूमैनिटी के लिए चैलेंज है कि इस पे आप वो गौर करें, अगर नहीं करेंगे और नहीं वो निकाल सकेंगे तो सफरिंग हर दफा, ये कनेक्टिविटी जो हमारी है उसकी वजह से हर एक को सफर करना पड़ रहा है, और जो एक विजन है कि ग्लोबल
कमी नजर आती है। बहुत शुक्रिया आपका आरिफ अंसार साहब, आपने हमें ज्वाइन किया, डॉक्टर शाहीन अख्तर साहब के भी हम मशहूर हैं और जनरल अब्दुल क्यूम साहब के हमारे साथ थे। क्विकली हम चलेंगे कामरान बुखारी साहब के पास, जियो पोलिटिकल एक्सपर्ट ऑफ मिडल ईस्ट एंड साउथ एशिया, उनसे हम रब्ता करने में कामयाब हुए हैं। कामरान साहब बताइएगा, आपका मैं स्टेटस भी देख रहा था पहले तो उसी रेफरेंस में, जैसे आप ये कह रहे हैं कि लगता ये है कि फोकस ज़्यादा दाइश की को डिसमेंटल करने या उस पे रहा और अपनी सिक्योरिटी जो है वो कंप्रोमाइज़ हो गई है, एक तो ये, और दूसरा लेकिन इस सेगमेंट में खासतौर पे जो हमारा तवज्जो है अब वो कौन कौन से इलाके मुल्क बशमूल पाकिस्तान के कितने वल्नरेबल हो गए हैं जहाँ पर मिलिटेंट्स के लिए दाइश एक बड़े अट्रैक्टिव फोरम के तौर पर इमर्ज हो सकती है, वो इसको कैसे एक्सप्लॉइट कर सकती है?
देखें असद, जहां जहां भी दाइश पहुंच सकती है वो फंक्शन होगा अपना कैपेबिलिटी का, तो हमें ये देखना है कि उनकी कैपेबिलिटीज कहां पर हैं। फ्रांस पे हमला करना भी जो है एक तो उनका जो है वो स्ट्रेटेजिकली बेनिफिशियल है उनके लिए, लेकिन वहां पर उनके पास वसाइल थे, वहां पे उनके पास ह्यूमन एंड मटेरियल रिसोर्सेज थे, लॉजिस्टिक्स थे, वहां तक उनकी रसाई थी, पहुंच थी। इस तरीके से हमें देखना पड़ेगा, क्योंकि खाली पीली नारे लगाने से और अपना मशहूरी होने से या कुछ और लोग अगर आपके लिए जो है मतलब वो बैत दे देते हैं उससे फर्क नहीं पड़ता। तो जरा हमें इसको पर्सपेक्टिव में और कॉन्टेक्स्ट में रखने की जरूरत है कि दाइश को इतनी बड़ी बला नहीं है कि जो हर जगह फैल जाएगी।
सही, ठीक है, लेकिन किस जगह फैल सकती है? क्या पाकिस्तान वल्नरेबल है? पाकिस्तान का फॉरेन ऑफिस आज भी ये कहता है कि उसके यहाँ पे प्रेजेंस नहीं है, लेकिन बहुत सारे एक्सपर्ट्स ये कहते हैं कि एथनिक या सेक्टेरियन जो डिविजन्स हैं जिसको वो एक्सप्लॉइट कर सकती है वो तो वहाँ पे मौजूद हैं।
देखिए, हालात का मौजूद होना जो है वो सिर्फ जो है वो नेसेसरी जरूर है लेकिन सफिशिएंट नहीं है।
ठीक है,
अपना के भाई सिर्फ हालात के जो होने से दाइश वहां पहुंच जाएगी, वहां वसाइल की जरूरत है। दाइश की क्या प्रायोरिटीज हैं, दाइश जो है वो किस इन किन इलाकों के ऊपर ज्यादा फोकस कर रही है, उनकी स्ट्रेटेजी क्या है, वो कितने रिसोर्सेज डिप्लॉय कर पा रहे हैं किसी जगह के ऊपर, ये सारा देखना जरूरी है। तो मैं समझता हूँ कि फिलहाल लबनान, मिस्र, लीबिया और फिर जाहिर है इन इलाकों के बहुत करीब यूरोपीय ममालिक हैं, तो वहां पर जो है फिर वक्तन फवक्तन जो है हम जिस तरह पेरिस का सानिया हुआ है इस तरह के वाकयात हम देखते रहेंगे, लेकिन यह है कि जो गढ़ है मैं समझता हूँ, और फिर यह कि अफगानिस्तान को भी इसमें छोटे लेवल पे शामिल करने की जरूरत।
सही, अच्छा कामरान क्विकली आखिरी 30 सेकंड में इसको रिस्पॉन्ड कीजिएगा, अभी जो दो बड़े फोरम्स हो रहे हैं G20 प्लस वियना, तो आपको लगता है कि दाइश के इस हमले के पस मंजर में फोकस तो शाम के ऊपर है, तो शाम का कोई पॉलिटिकल सोल्यूशन आ सकता है?
कि पॉलिटिकल सोल्यूशन जो है वो तजवीज के तौर पे और वो बयानात की हद तक तो बहुत सारी चीजें ऑलरेडी हम देख रहे हैं कि जी वो सीज फायर कराएंगे 6 महीने में और उसके बाद पता नहीं क्या होगा, लेकिन ये है कि मसला ये है कि इसको इन्फोर्स करना और इम्प्लीमेंट करना वो कौन करेगा?
जी हाँ, और उसके लिए शाम के इटसेल्फ या शाम के लोगों का भी ऑन बोर्ड होना बहुत जरूरी होगा। कामरान बुखारी साहब आपका बहुत शुक्रिया, जियोपॉलिटिकल एक्सपर्ट, आपने हमें ज्वाइन किया, आप हमारे साथ मौजूद रहे। चंद सेकंड की एक ब्रेक सामिन।
What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
प्रोग्राम जा रहे हैं आपका खैर मकदम, हम प्रोग्राम के आखिरी हिस्से में मुख्तसर सा इंटरव्यू आपको सुनवाएंगे। ओपन डीसी ये ओवरसीज पाकिस्तानी एंटरप्रेन्योर्स की एक नेटवर्क है जो कनेक्ट करता है बिजनेसमैन को इन नए आइडियाज़ देने वाले नौजवानों के साथ। एक बड़ा ज़बरदस्त इनिशिएटिव है, एक्नॉलेज किया जा रहा है, पिछले दिनों इनकी कॉन्फ्रेंस थी, इनके प्रेजिडेंट के साथ, चीफ एग्जीक्यूटिव के साथ हमने गुफ्तगू की है, जावेद साहब के साथ। आइए हम आपको उनका इंटरव्यू सुनवाते हैं। सर बहुत शुक्रिया आपने हमें ज्वाइन किया है, हमें वक्त दिया है, हमें ओपन के इस बुनियादी कॉन्सेप्ट के बारे में सबसे पहले बताइए।
ओपन का कॉन्सेप्ट ये है कि हम लोग जो पाकिस्तानी हैं वो एक दूसरे से कम मिलते हैं और मोस्टली सोशल कंडीशन मिलते हैं, हम चाहते हैं कि जो एक दूसरे से मिलें तो मालूम करें कि दूसरे के पास कोई जॉब है या कोई उसके पास कोई अपॉर्चुनिटी है जिससे उसके और कोई प्रोजेक्ट बन सकता है। तो मेन कॉन्सेप्ट ये है कि हम लोग एक दूसरे से मिलें, एक दूसरे से जाने पहचाने और अपनी प्रोफेशन में आगे बढ़ें।
آج کا تو ایونٹ میں نے دیکھا ہے کافی سکسیزفل رہا, لوگ اپنے آئیڈیاز بھی پچ کر رہے ہیں. بنیادی طور پہ آپ کیسے انگیج کرتے ہیں, یعنی کہ انٹرپرینورز ہیں وہ آئیڈیاز دیں, یہاں پہ انویسٹر آپ آرگنائز کرتے ہیں جو اس کو بائی کریں, کیا
ہمارا اس بار کا کانسیپٹ یہ ہے کہ پچ کانٹیسٹ ہے, لوگوں نے آ کر پچز دی ہیں تو انویسٹرز بھی بیٹھے ہوئے ہیں, ان وہ ججز بھی بنے ہوئے ہیں, تو وہ پھر دیکھ رہے ہیں کہ کس کی پچ اچھی ہے, تو جس کی پچ اچھی ہوگی تو انویسٹر میں انویسٹ ان کو کچھ پیسے دیں گے کہ ان کی جو آئیڈیا ہے اس کو ڈیولپ کریں.
صحیح. ابھی آج کے علاوہ آپ کو کتنے عرصے سے کر رہی ہیں, انگیج کریں کمیونٹی کو اور خاص طور پہ یہ جو انٹرپرینور کا کانسیپٹ ہے اس کو آپ پرموٹ کتنے عرصے سے کر رہے ہیں؟
13 سال سے ہم لوگ کر رہے ہیں, یہ اسٹارٹ ہوا تھا 13 سال پہلے بوسٹن میں, بس 4-5 لوگ اس سے انہوں نے کہا کہ پاکستانی کمیونٹی جو ہے وہ ایک دوسرے کو جانتی نہیں ہے اور اب ہر ایک آدمی الگ ہو رہا ہے. صحیح. انہوں نے کہا کہ آرگنائزیشن اوپن کے نام سے قائم کرتے ہیں, جو ایک دم سے اتنی پھیلی کہ اب وہ سارے امریکہ پھیل گئی ہے, پاکستان چلی گئی ہے, لندن چلی گئی اور یہ ٹورنٹو بھی ہو گئی ہے.
میں نے جی سامعین, امریکن سوسائٹی میں پاکستانی انٹرپرینورس کے کنٹریبیوشن کے ریفرنس میں اوپن کے سربراہ قمر جاوید صاحب, جاوید قمر صاحب, ان کا انٹرویو آپ نے سنا. اس کے ساتھ ہی ہم اپنا پروگرام یہاں پہ ختم کریں گے. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی.